रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। कोरोना बीमाको रकम 3 दिनभित्र भुक्तानी दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन। नेपालमा कोरोना संक्रमण मुक्त हुने दर 92.7% पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। स्थानीय तहसँग समन्वय गरी विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नियमित कक्षा संचालन गर्न सबै क्याम्पसहरूलाई त्रिभुवन विश्वविद्यालयको निर्देशन। र अमेरिकामा कोरोना संक्रमणमा तीव्र वृद्धि, 24 घण्टाभित्र 2,14,000 भन्दा बढ़ी संक्रमित थपिए। समाचार अब विस्तारमा। अर्थ मन्त्रालयले कोरोना बीमा रकम 3 दिनभित्रै भुक्तानी दिन बीमा समितिलाई निर्देशन दिएको छ। कोरोना बीमा रकम 7 दिनभित्रै भुक्तानी दिन भन्ने यसअघिको निर्देशन कार्यान्वयन नभएको भन्दै सरको आलोचना भएपछि अर्थ मन्त्रालयले 3 दिनभित्रै कोरोना बीमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन बीमा समितिलाई पुनः ताकेता निर्देशन पठाएको हो। हाल कुन कुन बीमा कम्पनीमा कति संख्यामा दावी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषयको विस्तृत विवरण पठाउन समेत भनेको छ। कोरोना बीमाको हालसम्मको दावी संख्या, कागजात पूरा भएका दावी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दावी विवरण, दावी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक गर्न समेत अर्थ मन्त्रालयले अनुरोध गरेको छ। नेपालमा कोरोना संक्रमण मुक्त हुने दर 92.7% पुगेको छ। हिजो देशभर 2,111 जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या 2,20,272 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो थप 1,343 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा 9,289 वटा पीसीआर परीक्षण गर्दा 809 पुरूष र 534 जना महिलामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,37,589 पुगेको छ। देशभर हिजो कोरोना भाइरसका सक्रिय संक्रमित 15,766 जना रहेका छन्। जसमध्ये 10,271 जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी 5,495 जना विभिन्न संस्थागत आइसोलेसनमा रहेका छन्। त्यस्तै गम्भीर लक्षण देखिएका 388 जना आईसीयू र 65 जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण हिजो थप 13 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या 1,551 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले नेपालको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई नेपाल नामकरण गर्ने गरी मन्त्री परिषदले गरेको निर्णयका बारेमा लिखित जवाब माग गरेको छ। न्यायाधीश मीरा खड्काको एकल इजलासले मन्त्री परिषदले उक्त निर्णय गर्नुका कारणबारे 15 दिनभित्र लिखित जवाब दिन आदेश जारी गरेको हो। मन्त्री परिषदको गत असोज 11 गतेको बैठकले कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतमा छोटो र सजिलो बनाउने उद्देश्यले देशको नाम नेपाल राख्ने लेख्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णय विरूद्ध अधिवक्ता सुब्बा श्रेष्ठले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। अदालतले दुवै पक्षलाई छलफलका लागि यही मक्सिर 29 गते बोलाएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ। स्थानीय तहसँगको समन्वयमा क्याम्पस सञ्चालन गर्न निर्देशन दिएको त्रिवीका रजिस्ट्रार डाक्टर पेशल दाहालले जानकारी दिनुभयो। रजिस्ट्रार दाहालले भौतिक उपस्थिति हुन नसक्ने क्याम्पसलाई वैकल्पिक विधि प्रयोग गरेर नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको पनि बताउनुभयो। यस्तै त्रिभुवन विश्वविद्यालयले यही मक्सिर 28 गतेदेखि कोरोनाका कारण रोकिएका सबै परीक्षा शुरू गर्ने पनि जनाएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास निर्माणका काममा राजनीति गर्न नहुने बताउनु भएको छ। तनहुँको व्यास नगरपालिका 1 र 10 जोड्ने बुल्दी खोलामाथि निर्माण भएको पक्की पुलको हिजो उद्घाटन गर्नुहुँदै वरिष्ठ नेता पौडेलले विकास निर्माणका लागि कांग्रेस सत्तामा नभए पनि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि संघर्ष गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कांग्रेस एक ढिक्का भएर अगाडि बढ़नुको विकल्प नरहेको बताउनुभयो। पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताका आकांक्षा सम्बोधन गर्दै विकास र समृद्धिको बाटोमा हिँड्न कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो। अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालमा राजनैतिक संस्कारको विकास हुन आवश्यक रहेकोमा जोड़ दिनुभयो। संसदीय टोलीले अन्तर्देशीय पेट्रोलियम पाइपलाइन सिलगुड़ी चाराली तथा प्रदेश एकमा भण्डारण क्षमता विस्तार लगायत परियोजना कार्यान्वयनका बारेमा जानकारी लिएको छ। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तव सहितको टोलीले हिजो नेपाल आयल निगमले उच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएका ती परियोजना कार्यान्वयनमा भएका प्रारम्भिक कामका विषयमा चासो व्यक्त गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नमस्ते बाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कूलका 12 कक्षासम्मका विद्यार्थी शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कूलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
यस वर्षको नेपाली नारा कोविड 19 पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता।
हरेक डिसेम्बर 3 जस्तै यस वर्ष पनि अपाङ्गता भएका व्यक्तिको 29 अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
हामीले यस वर्ष नोबेल कोरोना भाइरस कोविड 19 महामारी र लामो लकडाउनलाई झेल्नु पर्यो। त्यसबाट मुक्त हुन हामी स्वास्थ्य र सरसफाईका नियम पालन पनि गरिरहेका छौं। त्यसैले अन्य वर्ष जस्तै हामी यस वर्ष ठूला ठूला भेला, र्याली र कार्यक्रम गर्न सक्दैनौ।
तर हामी आफ्नो ठाउँबाट एकअर्कासँग शुभकामना बाँड्न सक्छौं। अनलाइन मार्फत वा भौतिक दूरी कायम गरी विभिन्न सृजनशील कार्यमा सहभागी हुन सक्छौ।
तसर्थ आउने दिनमा अपाङ्गता भएका व्यक्तिहरूको जीवन परिवर्तनका लागि काम गर्न हामीलाई थप ऊर्जा मिलोस्, यही शुभकामना सहित यो दिवस भव्यताका साथ मनाऔ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थाइल्याण्ड, इजरायल, बंगलादेश र म्यानमारका राजदूतहरूले हिजो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। समारोहमा परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली, प्रधान सेनापति पूर्णचन्द्र थापा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवका साथै दुवै निकायका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले मन्त्रालयमा तुलनात्मक रूपमा गत वर्षभन्दा राम्रो प्रगति देखिएको बताउनु भएको छ। आर्थिक वर्ष 2077-78 पहिलो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री नेम्बाङले मातहतका निकायलाई अहिले नै सन्तोष मान्न सकिने अवस्था नरहेको बताउनुभयो। मन्त्री नेम्बाङले विकास निर्माणमा देखिएका समस्या गहन रूपमा पहिचान गर्न सकिए समाधान त्यही भेटिने पनि उल्लेख गर्नुभयो। त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेलले भौतिक पूर्वाधार क्षेत्र महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो। सरकारले अपाङ्गता भएका व्यक्तिहरूको सहज जीवनयापनका लागि 10 नयाँ कार्ययोजना ल्याउने तयारी गरेको छ। अपाङ्गता भएका व्यक्तिहरूको 29 अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हिजो काठमाण्डुमा आयोजना गरेको भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री लीलानाथ श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूको सार्वजनिक सेवामा सहज पहुँचका लागि मन्त्रालयले निर्देशन दिइसकेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा ऐन कानूनमा भएका त्रुटिहरू सच्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
अपाङ्गता भएका व्यक्तिहरूलाई हामी शिक्षामूलक तालिम, रोजगारमूलक तालिमहरू दिने, उहाँहरूको आत्मनिर्भर बनाउने योजनाहरूलाई कसरी अगाडि बढाउने, नेपालको कुनै पनि नागरिकले अपाङ्गता भएका व्यक्तिहरूले फिल नहोस् त्यस प्रकारको कानूनमा चाहिँ त्रुटि समय सुधार पनि गर्न चाहन्छौ र उहाँहरूको लागि आगामी दिनमा 10 कार्ययोजना बनाएर अगाडि बढ्छौ।
कार्यक्रममा मन्त्रालयका सचिव एम कुमारी खतिवड़ाले अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने सहायक सामग्री उत्पादनमा स्थानीयकरण गरिएको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्माले सम्पूर्ण कानूनहरू अपाङ्ग मैत्री बनाइनुपर्नेमा जोड़ दिनुभयो। बर्दियाको मधुवन नगरपालिका चारमा टिप्पर र कार ठोकिएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चिसापानीबाट ढुङ्गा लिएर गुलेरिया जाँदै गरेको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको कार हिजो एक आपसमा ठोकिएर दुर्घटना हुँदा गुलेरिया नगरपालिका चारका 25 वर्षीय सुरेन्द्र गोडिया र कञ्चनपुरकी 18 वर्षीय निधि सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिनुभयो। दुर्घटनामा गुलेरिया चारका 25 वर्षीय कार चालक मनोज लोनिया, महेन्द्रनगरकी 17 वर्षीय कृतिका सुनार तथा कञ्चनपुरकी 25 वर्षीय कमला सुनार गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि नेपालगंज लगिएको प्रहरीले जनाएको छ। यस वर्ष मुलुकका चितौन, पर्सा, बर्दिया र शुक्ला फाँटा गरी चारवटा राष्ट्रिय निकुञ्जमा गैंडा गणना हुने भएको छ। गैंडा गणना गर्न 80 लाख रूपियाँ बजेट विनियोजन गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिस्ट हरिभद्र आचार्यले बताउनुभयो। यसअघि नेपालमा 6 पटक गैंडा गणना गरिएकोमा पछिल्लो गणनाले चितौन निकुञ्जमा सबैभन्दा बढ़ी 605 गैंडा देखाएको छ। जुम्लाका 7 स्थानीय तहमा स्थापना गरिएको कोविड अस्पताल सञ्चालनका लागि चिकित्सक नहुँदा सञ्चालनमा समस्या भएको छ। चिकित्सक नियुक्तिका लागि 2 पटक विज्ञापन आह्वान गर्दा पनि दरखास्त नपरेपछि सञ्चालनमा समस्या भएको स्थानीय तहका प्रमुखहरूले बताएका छन्। कोविड अस्पताल निर्माण भई सञ्चालनको तयारीमा रहे पनि विशेषज्ञ चिकित्सक नपाएपछि समस्या भएको सिन्जा गाउँपालिकाका अध्यक्ष देवल सिंह रावलले बताउनुभयो। गएको कार्तिक 3 गतेबाट सञ्चालित अस्थायी कोविड अस्पतालमा चिकित्सक नपाउँदा 2 जना स्टाफ नर्स र 1 जना कार्यालय सहयोगीको भरमा कोविड अस्पताल सञ्चालन गर्न बाध्य भएको तातोपानी गाउँपालिकाका स्वास्थ्य संयोजक गुरूप्रसाद चौलागाई बताउनुहुन्छ। दुर्गम क्षेत्रमा कोविड अस्पतालमा विशेषज्ञ चिकित्सक आउन नमानेपछि सञ्चालनमा समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक गणेश बहादुर साईले बताउनुभयो। नदीजन्य प्रकोप नियन्त्रणका लागि शुरू गरिएको बबई, भादा, औरही नदी व्यवस्थापन आयोजना अन्तर्गतको तटबन्धको 83% निर्माण कार्य पूरा भएको छ। बर्दियाबाट संवाददाता संजय आचार्यको यो रिपोर्ट।
बबई, भादा, ओराही नदी व्यवस्थापन आयोजना बर्दियाले 2074 आसियो 9 गतेदेखि शुरू गरेको टनबन्धनको कार्य 83% सकिएको छ। कुल 3,92,17,10,000 विस्तृत आयोजनामा निर्माणाधीन बबई तटबन्धन कुल 28 किलोमिटरमा करिब 11 किलोमिटर तटबन्धन निर्माण कार्य सम्पन्न भएको छ। यस आर्थिक वर्षमा 4.5 किलोमिटर सम्पन्न गर्ने लक्ष्य रहनुका साथै भादा र ओराही नदीमा काम भइरहेको आयोजना प्रमुख जित बहादुर थापाले बताउनु भएको छ।
यस योजनाले कुल हाम्रो बबई, भादा, औरही 3 नदी मध्ये बबई नदी चाहिँ 74/5/16 नै डीपीआर स्वीकृत भएर 3,92,17,10,000 एउटा स्वीकृत भएको 28 किलोमिटर जति हामीहरूको कार्यक्षेत्र पर्दछ। र अरू भादा र औरही नदी चाहिँ सालबसाली रूपमा थोरै बजेटहरू आउँछ। करिब करिब हाम्रो सबै गर्दाखेरि तटबन्ध चाहिँ बबईको मात्रै चाहिँ 15 किलोमिटर भन्दा बढी गइ सकिनेछ अब यो आर्थिक वर्षसम्म।
समयमा थप बजेटको व्यवस्थापन नहुनु, ठेक्का समयमा नहुनु र आरक्षणबाट सामग्री ल्याउन नपाउने हुँदा, टाढाबाट ल्याउनु पर्ने हुँदा केही समस्याका साथ चुनौती समेत रहेको थापाले बताउनुभयो।
समयमा थप बजेट पनि व्यवस्था नहुने र मागिहाले पनि असारको पहिलो हप्तातिर आउँछ, कार्यान्वयनमा जानै सक्दैन। अर्को समस्यामा चाहिँ भन्ने बित्तिकै ठेका लाग्दैन, हामीले ढुङ्गाहरू चाहिँ अब कर्णालीको खोलाबाट लिएर आउनुपर्छ, जुन आरक्षले गर्दाखेरि यहाँबाट चाहिँ उठानु हामीले गर्न पाउँदैनौँ। त्यसले गर्दा पनि हामीलाई धेरै टाढाबाट ल्याउँदाखेरि लगत इस्टिमेट पनि अलिक महँगो पर्न जाने हुन्छ। अर्को कुरा चाहिँ हामी अब यो राष्ट्रिय निकुञ्ज बफर जोन अथवा सामुदायिक वन यसको क्षेत्रमा पनि परेको हुनाले हामीले कहिले काहीँ यो मेटेरियलहरू ल्याउन पनि छेकिन्छ।
यस आयोजनाबाट वर्षेनी बाढीले गर्ने नोक्सानीबाट बर्दियावासीले छुटकारा पाउने स्थानीयहरूको भनाइरहेको छ। संजय आचार्य, रेडियो नेपाल, बर्दिया।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई नेपाल उद्योग परिसंघले स्वागत तथा बधाई ज्ञापन गरेको छ। परिसंघको कार्यालयमा हिजो आयोजित कार्यक्रममा महासंघका पदाधिकारीलाई परिसंघका पदाधिकारीले बधाई तथा शुभकामना प्रदान गर्दै कार्यकाल सफलताको कामना गरेको हो। कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै समस्या जस्तै प्रकारका भए पनि कतिपय अवस्थामा उद्योगको वर्गीकरण र क्षमताका आधारमा समस्या फरक पर्ने भएकाले मध्यमार्गी बाटो अप्नाई एकता बद्ध भएर जानुपर्ने बताउनुभयो। परिसंघका अध्यक्ष सतीश कुमार मोरले निजी क्षेत्रका 2 सशक्त संस्थाबीच विगतदेखि नै विभिन्न आयामबाट सहकार्य रहँदै आएको उल्लेख गर्नुभयो। कैलालीमा उत्तर दक्षिण जोड्ने लम्की टीकापुर खत्रौला सड़क स्तर उन्नतिको कार्य अघि बढ़ाइएको छ। आयोजना अन्तर्गत 27.7 किलोमिटर सड़क निर्माण स्तर उन्नतिका लागि करिब 1,14,00,00,000 रूपियाँ रकम लाग्ने अनुमान गरिएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
भारतीय सरकारको अनुदानमा 5 वर्ष अघि निर्माण सम्पन्न भएको लम्की टिकापुर खर्कला सडक साँगुरो र झिँडो बन्दै गएपछि अहिले सडक स्तर उन्नतिको काम अघि बढाइएको हो। विकास र समृद्धिसँग जोडिएको लम्की टिकापुर खर्कला सडकको एक समारोहका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेमाङ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले संयुक्त रूपमा शिलान्यास गर्नुभयो। समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेमाङले कैलालीवासीको अपेक्षा र विकासका लागि सरकारले ल्याएको लम्की टिकापुर खर्कला सडकको निर्माण कार्य समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो।
यो क्षेत्रको विकासको निम्ति आवश्यक परेको बाटो सरकारले ल्याएको छ, छिटो छरितो ढंगले यो काम समयमै सम्पन्न होस् है।
तीन खण्डमा निर्माण ठेक्का सम्झौता भएको लम्की टिकापुर खर्कला सडकको निर्माण कार्य आगामी 30 महिना भित्र पूरा गरिसक्ने लक्ष्य राखिएको छ। सडक निर्माणका लागि सरकारको 1,14,39,00,000 बजेट रहेको छ। करिब 27.7 किलोमिटर सडक स्तर उन्नतिको काम हुने लम्की टिकापुर खर्कला सडक अन्तर्गत 6.3 किलोमिटर 4 लेन र 21.4 किलोमिटर 2 लेन सडक बनाउने सरकारी योजना छ। हुलाकी राजमार्ग निर्देशनालयले तोकिएको समयभित्रै काम सम्पन्न हुने गरी निर्माण कार्य सुरु भएको जनाएको छ। प्रमुख रोहित विश्राल:
तोकिएको भन्दा अगाडि नै सम्पन्न गर्ने गरी हामी तयारीका साथ आएका छौँ र 3 वटा कम्पनीहरूले यसको निर्माण कार्य सुरु गरिसक्नु भएको छ।
उक्त सडक निर्माण स्तर उन्नति गर्ने कार्यमा आफूहरूको सम्पूर्ण सहयोग र समन्वय रहने पालिका प्रमुखहरूको भनाइ छ। लम्कीचुवा नगरपालिका प्रमुख महादेव बजगाई: आयोजना सम्पन्न भएबाट आवत जावतमा सहज हुने मात्र नभई राजस्व असुलीमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ। जगत साउथ, रेडियो नेपाल, धनगढी।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध:
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजुरी नलिई यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मंजुरीलाई मंजुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मंजुरी लिई करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। गत 24 घण्टामा मात्र अमेरिकामा 2,14,000 भन्दा बढ़ी संक्रमित थपिएका छन् भने 2,830 जनाको मृत्यु भएको छ। अमेरिकामा 1,45,30,000 भन्दा बढ़ी संक्रमित पुगेका छन्। गत 24 घण्टामा विश्वभर 6,64,000 भन्दा बढ़ी संक्रमित थपिएका छन्। छिमेकी मुलुक भारतमा भने संक्रमितको संख्या केही दिन यता कम हुँदै गएको छ। भारतमा गत 24 घण्टामा 31,000 संक्रमित थपिएका छन्। विश्वभर 6,55,01,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने 4,53,50,000 भन्दा बढ़ीमा संक्रमण निको भएको जनाइएको छ। कोरोना संक्रमणका कारण विश्वभर 15,10,000 भन्दा बढ़ीले ज्यान गुमाएका छन्। धार्मिक द्वेष फैलाएको भन्दै फ्रान्सले त्यहाँ रहेका मस्जिदहरूमा अनुगमन तीव्र पारेको छ। अनुगमनका क्रममा 76 वटा मस्जिदहरू बन्द गरिने, 66 जना आप्रवासीलाई धार्मिक सहिष्णुता भड़काएको आरोपमा देश निकाला गरिने भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। गत अक्टोबरमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोले विश्वभर इस्लामका कारण इस्लामिक अतिवादी देखिएको भन्नुभएपछि फ्रान्स लगायत विश्वभरका मुस्लिम समुदाय रुष्ट भएका छन्। युरोपेली मुलुक मध्ये फ्रान्समा सबैभन्दा धेरै मुसलमानहरू रहेका छन्। अब आर्थिक समाचार।
नेपाल पर्यटन बोर्डले अघिल्लो महिनाहरूमा भन्दा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या क्रमशः वृद्धि हुँदै गएको जनाएको छ। अघिल्लो महिना अक्टोबरमा 1,074 पर्यटक नेपाल आएकोमा नोभेम्बरमा 1,947 पर्यटक नेपाल घुम्न आएको बोर्डको तथ्याङ्कले देखाएको छ। बोर्डका निर्देशक मणि लामिछानेले नेपाल आउने विदेशी पर्यटकको संख्या वृद्धि हुँदै गएकाले सम्भावित अन्तर्राष्ट्रिय गन्तव्यमा प्रबन्धनका रणनीति बनाउन लागि जानकारी दिनुभयो। उहाँले पर्यटन प्रबन्धनका लागि विभिन्न काम भइरहेको र आन्तरिक पर्यटन प्रबन्धन समितिले प्रबन्धनका गतिविधि बारे तयारी गरिरहेको जानकारी दिनुभयो। सन् 2020 को 11 महिनामा 220,120 पर्यटकले नेपाल भ्रमण गरेका छन्। गुणस्तर तथा नापतोल कार्यालय विराटनगरको टोलीले सप्तरीका करिब 140 पसल व्यवसायको अनुगमन गरेको छ। टोलीले नापतोलमा कम तोलका ढक तराजु प्रयोग गर्ने, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री वितरण गर्ने र दर्ता नगरी सञ्चालन गरेका पसल व्यवसायलाई सचेत गराएको छ। टोलीले नापतोलमा कैफियत गर्ने 40 पसल व्यवसायलाई सचेत गराएको, दर्ता नगरी पसल सञ्चालन गर्ने र नवीकरण नगराएका पसललाई तत्कालै बन्द गराई दर्ता तथा नवीकरणका लागि पत्र काटिएको अनुगमन टोलीका प्रमुख शम्भु कुमार झाले जानकारी दिनुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका 8 उद्योगको उत्पादन रोक्का गरेको छ। दुवै जिल्लाका 40 पानी प्रशोधन तथा चिसो पेय पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छता मापदण्ड अनुरूप नपाइएका कैलालीका 5 र कञ्चनपुरका 3 गरी 8 उद्योगलाई खाद्य ऐन बमोजिम उत्पादन रोक्का गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिनुभयो। आलुमा आत्मनिर्भर बनाउन तनहुँको ब्यास नगरपालिकाले जिल्लाका विभिन्न कृषक समूहलाई आलुको बिउ वितरण गरेको छ। नगरपालिकाले काभ्रेबाट जनकदेव र डिजिरे आलुको बिउ ल्याएर कृषक समूह मार्फत कृषकलाई 9.5 टन आलुको बिउ वितरण गरेको हो। कृषकलाई आलुमा आत्मनिर्भर बनाउन आलुको बिउ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्ले जानकारी दिनुभयो।
अर्जुन श्रेष्ठ, अब खेल समाचार।
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय संघभित्र देखिएका समस्या समाधानका लागि राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष शिव कोरेलाको नेतृत्वमा विवाद समाधान समिति गठन गरेको छ। मन्त्रालयमा बसेको बैठकले राष्ट्रिय खेलकुद संघभित्र देखिएको समस्या समाधानका लागि उपाध्यक्ष कोरेलाको नेतृत्वमा 7 सदस्यीय समिति गठन गरेको छ। समितिमा उपाध्यक्ष कोरेला सहित राखेपा बोर्ड सदस्यहरू गोविन्द भट्टराई, पुरेन्द्र विक्रम लाखे, नन्दा बस्याल समितिमा रहनु भएको छ। त्यस्तै समितिमा राखेपाका कानून शाखा प्रमुख नारायण अर्याल र संघ संस्था शाखा प्रमुख इन्द्र कार्की र युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख सहसचिव भक्तबहादुर ढकाल सदस्य रहनु भएको छ। घरेलु खेलकुदका केही मुख्य राष्ट्रिय संघहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताका रूपमा विभाजित र विवादित छन्। प्रतियोगिताका दौरानमा संघभित्रको विवादले प्रतियोगितामा नेपालको सहभागिता र नतिजा नै प्रभावित हुने गरेको छ। संघभित्रको विवादले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नतिजा खस्किँदै गएपछि मन्त्रालयले धेरै पटक छानबिन समिति गठन समेत गरेको थियो। खेलकुद मन्त्रालयले संघभित्रको समस्या समाधानका लागि यसअघि उपाध्यक्ष पीताम्बर तिमिल सेनाको नेतृत्वमा समिति गठन गरेको थियो। तिमिल सेना नेतृत्व समितिले केही संघभित्रको विवाद समाधान गर्दै नयाँ निर्वाचनका लागि तदर्थ समिति गठन गरेको थियो। एकै प्रकृतिका एकमात्र खेल संघ हुनुपर्ने मान्यता अनुसार खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन 2077 समेत नयाँ व्यवस्था गरेको छ। नेपाल क्रिकेट संघ क्यानले पछिल्लो पटक आफ्ना खेलाड़ीलाई प्रशिक्षणमा व्यस्त राखेको छ, जसमा वसन्त रेग्मी र शरद विश्वाकर बाहेक अरू खेलाड़ी क्याम्पमा फर्किएका छन्। वसन्तको स्वास्थ्य अवस्था पूर्ण रूपमा निको नभइसकेकाले घरमा नै रहेका छन् भने शरद व्यक्तिगत कारणले क्याम्पमा आएका छैनन्। पछिल्लो पटक कोरोना नेगेटिभ आएका सन्दीप लामिछाने पनि क्याम्प शुरू गरेका छन्। त्यस्तै 12 कक्षाको परीक्षा सकेर कुशल मल्ल पनि प्रशिक्षणमा फर्किएका छन्। सुभाष खकुरेल पनि प्रशिक्षण शुरू गरेका छन्। 10 दिनको आइसोलेसन पछि कोरोना नेगेटिभ आएका सन्दीपले बिहिबार कीर्तिपुर मैदानमा सामान्य प्रशिक्षण गरेका थिए। त्यस्तै करण केसी पनि प्रशिक्षणमा फर्किएका छन्। अब प्रशिक्षणमा बोलाइएका 25 क्याम्पमा पुगेका छन्। नेपाली क्रिकेट टिमले अब करिब 1 कीर्तिपुर मैदानमा प्रशिक्षण गर्नेछ। त्यसपछि क्याम्पमा रहेका खेलाड़ी चितवनमा हुने त्रिकोणात्मक क्रिकेट प्रतियोगिताका लागि जानेछन्। त्यसपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा व्यस्त हुनेछन्।
अझै बम अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली हुने र अन्य भागमा आंशिक बदली रही प्रदेश 1 बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 21.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:40 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। कोरोना बीमाको रकम तीन दिनभित्र भुक्तानी दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन। नेपालमा कोरोना संक्रमण मुक्त हुने दर 92.7% पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। स्थानीय तहसँग समन्वय गरी विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसहरूलाई त्रिभुवन विश्वविद्यालयको निर्देशन। र अमेरिकामा कोरोना संक्रमणमा तीव्र वृद्धि, 24 घण्टाभित्र 2,14,000 भन्दा बढ़ी संक्रमित थपिए। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पुरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।